بسم اللہ الرحمن الرحیم. السلام علیکم. کیپیٹل ٹاک میں خوش آمدید. بہادر انسانوں کی سرزمین پاکستان کے متوالوں کی سرزمین گلگت بلتستان میں آج انتخابات ہے. گلگت بلتستان کی قانون ساز اسمبلی کی 23 نشستوں کے لیے الیکشن تھا. ایک نشست پر آج الیکشن نہیں ہوا. مجموعی طور پر ہم یہ کہہ سکتے ہیں کہ یہ الیکشن بڑے پرامن ماحول میں ہوا. اب جو نئی حکومت معرض وجود میں آنے والی ہے, اس حکومت کے لیے بڑے بڑے چیلنجز کیا ہوں گے, اور کیا یہ مخلوط اگر حکومت بنتی ہے تو مخلوط حکومت کن کن سیاسی جماعتوں کے درمیان بن سکتی ہے, اور اگر کسی ایک جماعت کو اکثریت ملے گی تو وہ کون سی جماعت ہو سکتی ہے؟ آپ کو یہ بھی پتا ہے کہ اس الیکشن میں دو سیاسی جماعتیں ایسی ہیں جنہوں نے پہلی دفعہ باقاعدہ اس الیکشن میں حصہ لیا, ایک تحریک انصاف اور ایک مجلس وحدت المسلمین. تو ان دونوں جماعتوں کی کارکردگی کیسی رہی, اور جو جماعتیں پہلے سے وہاں پر موجود تھیں, پیپلز پارٹی اور مسلم لیگ نون, ان کی کارکردگی کیسی رہی, اس پر آج ہم بات کریں گے. اور ہمارے ساتھ گلگت بلتستان میں ہی اس علاقے کے گورنر جناب برجیس طاہر صاحب موجود ہیں ویڈیو لنک پر. بہت بہت شکریہ برجیس طاہر صاحب. اور یہاں پر ہمارے ساتھ تحریک انصاف کے ہیں جناب غلام سرور خان صاحب, جو کہ اس گلگت بلتستان کے الیکشن میں کافی ایکٹیو تھے, اور جناب علامہ امین شہیدی صاحب مجلس عبادت المسلمین کے سینئر رہنما. برجیس طاہر صاحب, سب سے پہلے میں آپ سے گفتگو کا آغاز کرتا ہوں. آپ میرے اس اسیسمنٹ سے اتفاق کریں گے کہ مجموعی طور پر اس الیکشن کو ہم پرامن کہہ سکتے ہیں, گو کچھ علاقوں میں کچھ تشدد کے واقعات ہوئے, کچھ لوگ زخمی بھی ہوئے, لیکن آپ کے پاس کیا اطلاعات ہیں, مجموعی طور پر یہ الیکشن کتنا پرامن رہا؟
بسم اللہ الرحمن الرحیم. حامد میر صاحب, میں تو آج کا دن جو ہے اس کو تاریخی سمجھتا ہوں, وہ اس لیے کہ گلگت بلتستان کی سرزمین, جس کے متعلق یہ کہا جاتا تھا کہ یہاں کے سیکٹیرین ایشوز, یہاں پہ لوگوں کے بے پناہ منفی جذبات ہیں, اور الیکشن کے دن معلوم نہیں کیا ہو جائے گا کیا نہیں ہو جائے گا. آپ یقیناً اپریشیٹ کریں گے, میں صرف ایک دو منٹ آپ کے لوں گا. آپ کے پاس ہمارے غلام سرور خان صاحب بھی بیٹھے ہیں, امین شہیدی صاحب بھی بیٹھے ہیں. 17 سیاسی جماعتیں ہیں جنہوں نے پولیٹیکل ایکٹیویٹیز کو جنریٹ کیا, حصہ لیا, اور 17 سیاسی جماعتوں نے بڑے بڑے سیاسی جلسے کیے, اور 17 سیاسی جماعتوں نے اپنے غالباً 272 کے قریب کینڈیڈیٹس جو ہیں ان کو سٹینڈ کروایا, اور پھر الائنس بھی بنے جی. اس میں کوئی شک نہیں, سب نے الائنس بنایا, اپنی اپنی مرضی سے سب نے کام کیا. اس عرصے میں آپ یہ کریڈٹ دیں اس حکومت کو جو کہ میاں محمد نواز شریف کی زیر تحت ہے, کہ کسی کوئی پولیٹیکل ایکٹیویٹیز میں ڈسٹربینس نہیں کریٹ کی گئی, کسی کو اریسٹ نہیں کیا گیا, کسی کے خلاف کیس نہیں بنا, بلکہ یہ ہدایات دی گئی تھیں کہ جو بھی پولیٹیکل پارٹی جلسہ کرے, لوکل گورنمنٹ جو ہے اس کو بری طرح فسیلیٹیٹ کرے. تو آج اللہ تعالیٰ کے فضل و کرم سے,
صاحب ایک چھوٹی سی بات, ایک چھوٹی سی بات پوچھنا چاہ, آپ کہہ رہے ہیں کسی کو گرفتار نہیں کیا, لیکن اس الیکشن میں ایک امیدوار ایسا بھی تھا حمزہ سکھ سے, اس کا نام بابا جان ہے, وہ الیکشن میں حصہ لے رہا ہے لیکن وہ گرفتار ہے. تو گرفتار تو ہے ایک بندہ
اس الیکشن میں. میں عرض کر رہا ہوں جتنی بھی ایکٹیویٹیز جنریٹ ہوئی ہیں کسی شخص کو گرفتار نہیں کیا گیا. اچھا, میں یہ عرض کر رہا ہوں کہ یہاں پہ 17 سیاسی جماعتوں نے جو کچھ بھی کیا, جس جو بھی انہوں نے زبان استعمال کی, بلکہ میں تو سمجھتا ہوں کہ چونکہ یہ سرزمین جو ہے یہ پڑھے لکھے لوگوں کی سرزمین ہے, اور یہاں پہ لٹریسی ریٹ جو ہے وہ حنزہ میں 100% ہے, سکردو میں 100% ہے, گلگت میں 85% ہے. لوگوں نے بھرپور اپنی اس بات کا کہ وہ ان کے میں بھرپور اویئرنیس ہے, وہ اپنے فائدے نقصان کو جانتے ہیں, اور آج اللہ تعالیٰ کے فضل و کرم سے ہمارے سنی بھائیوں نے شیعوں کے گھروں میں ووٹ مانگے, شیعہ بھائیوں نے سنیوں کے ووٹ میں ووٹ مانگے. میں اللہ تعالیٰ کے حضور آج اتنا میں نے سر بسجود ہو کر دعا بھی مانگی ہے, اور اس کا شکر بھی ادا کیا ہے کہ یہ الیکشن ہوا ہے. بالکل حامد میر صاحب, ایک طرف خیبر پختونخوا میں بلدیاتی الیکشن ہوا ہے, ایک طرف آپ دیکھ رہے ہیں وہاں منڈی بہاودین میں الیکشن ہوا ہے, ایک طرف یہاں پہ الیکشن ہوا ہے. یہ کتنی بڑی خوش آئند بات ہے. میں سمجھتا ہوں کہ پاکستان کو اب اس چیز کی ضرورت ہے. میں آپ کو بھی مبارکباد پیش کرتا ہوں کہ لوگ محسوس کرتے تھے کہ یہ سیکٹیرین ایشو ہے. آپ دیکھ لیں, یہ رزلٹ کسی کا بھی ہو, मुझे इस बात से कोई दिलचस्पी नहीं कि कौन पार्टी जीती है, कौन कैंडिडेट जीता है, कौन नहीं जीता। मैं दिल की गहराइयों से जुमला तमाम कैंडिडेट्स को मुबारकबाद पेश करता हूं और उनसे गुजारिश करता हूं कि बराए मेहरबानी कल से आप अपना अपना जश्न अपने अपने घरों में जरूर मनाएं, लेकिन सड़कों पर आकर आप कोई लॉ ऑर्डर की सिचुएशन पैदा ना करें। मैं आप सबको सलाम पेश करता हूं। अहमद मीर साहब, मैं आपको जिस तरह, फिर मैं ये कहना मैं भूल ना जाऊं, जिस तरीके से मीडिया ने हमसे तावन किया है, जिस तरीके से मीडिया ने सच को सच कहा है, झूठ को झूठ कहा है, मीडिया चाहे प्रिंट मीडिया है, चाहे इलेक्ट्रॉनिक मीडिया है, चाहे लोकल अखबारात हैं, चाहे नेशनल मीडिया है, मैं तमाम मीडिया का दिली तौर पे शुक्रिया अदा करता
हूं। अच्छा, बहुत बहुत शुक्रिया। लेकिन बुरजीत ताहिर साहब, थोड़ा सा हमें आप वक्त दें तो मीडिया का यह भी फर्ज, बाकी जो सियासी जमातें हैं, अहम सियासी जमातें हैं, उनका भी मौकफ सुन लिया जाए। तो गुलाम सरवर खान साहब, क्या आप बुरजीत ताहिर साहब से इत्तेफाक करते हैं कि आज बाकी एक तारीखी दिन है?
बिस्मिल्लाहिर्रहमानिर्रहीम, यकीनन जी, इस लिहाज से तो तारीखी दिन है कि वहाँ इंतखाबात हुए और मोस्टली पुरमन इंतखाबात हुए। दो तीन हलकों में ज़रूर गड़बड़ हुई। हमारे एक हलके में तीन लोग हमारे ज़ख्मी हुए थे। आमिर चलास का एक हलका है, एक दे आमिर चलास का एक ऐसा हलका है कि जहाँ वोटर पोलिंग स्टेशन की प्रेमसेस में मौजूद हैं लेकिन उन्हें वोट नहीं डालने दिया गया। लेकिन इसके अलावा जो रिपोर्ट्स हैं कि पुरमन इंतखाबात हुए, लेकिन जो मैं कहना चाह रहा हूँ, एक तो पीटीआई पाकिस्तान की तारीख और गिलगित बल्तिस्तान की तारीख में पहली बार इंतखाबात में गई है। और थोड़ा सा बैकग्राउंड के सितंबर 2013 में फर्स्ट टाइम ऑर्गेनाइजिंग कमेटी पीटीआई की बनी,
ठीक है,
और जून 2014 में पीटीआई ने मुझे एक कोऑर्डिनेशन कमेटी बना के उसका कोऑर्डिनेटर बनाया कि आप कोऑर्डिनेट करें। तो ये पीटीआई का एक इलेक्शन में जाना, और हमने 21 हलकों में 22 हलकों में अपने उम्मीदवार दिए थे। एक उम्मीदवार को पीएमएलएल ने ब्राइब करके लास्ट डे उससे विड्रॉ करवा लिया था। हमने 22 कैंडिडेट दिए थे और 21 कैंडिडेट।
ये कहां पे हुआ?
ये गिलगित टू में जी, एक हमारा उम्मीदवार।
आपके पास सबूत है कि पीएमएलएन ने उसको ब्राइब किया?
यकीनन जी, उस पर बहुत सारी चीजें मौजूद हैं, उस पर आगे चल के बात होगी। लेकिन जो मैं कहना चाह रहा हूँ जी कि एक तो एक थोड़े से वक्त में हमारी पार्टी एक नई पार्टी बन के उभरी और बहुत सारी सीटों पर हमने कॉन्टेस्ट भी किया, कहीं जीत रहे हैं, कहीं हार रहे हैं, कहीं विनर हैं और कहीं रनर हैं। लेकिन रवायात मुस्लिम लीग नून ने अपनी जरूर जिंदा रखी। जिस तरह के इंतखाबात हमेशा मुस्लिम लीग नवाज पाकिस्तान में लड़ती है, पंजाब में लड़ती है, जैसे 2013 के इंतखाबात लड़े और उन 2013 के इंतखाबात को हमने चैलेंज भी किया, 126 दिनों का धरना भी दिया और फिर जुडिशल कमीशन बना। लेकिन पीएमएलएन बदकिस्मती से उनमें वो मेच्योरिटी नहीं आई कि उन्होंने वही प्री पोल रिगिंग, और उसका मैं सबूत कि सबसे पहले इन्होंने चीफ इलेक्शन कमिश्नर की अपॉइंटमेंट की, अपॉइंटमेंट के लिए जो एक कानून मौजूद है आफ्टर 18th अमेंडमेंट के, लीडर ऑफ अपोजिशन और गवर्नमेंट, उधर गवर्नमेंट थी पाकिस्तान पीपल्स पार्टी और अपोजिशन, लीडर ऑफ अपोजिशन था पीएमएलक्यू, लेकिन अपॉइंटमेंट की पीएमएलएन ने, प्राइम मिनिस्टर ऑफ पाकिस्तान ने, और एक ऐसे शख्स की अपॉइंटमेंट की कि जो पीएमएलएन का वर्कर है और उसकी डॉक्यूमेंट्री एविडेंस लगा के हमने सुप्रीम कोर्ट ऑफ पाकिस्तान में रिट पिटीशन भी दायर की। हमने चीफ इलेक्शन कमिश्नर की अपॉइंटमेंट को चैलेंज किया। और उसके बाद सेकेंड इरेगुलरिटी कि इन्होंने चीफ मिनिस्टर की अपॉइंटमेंट वो भी इसी तरीके से गैर कानूनी और गलत की, और इस हद तक गैर कानूनी, मेरे पास डॉक्यूमेंट्स मौजूद हैं कि वो चीफ मिनिस्टर साहब, आज के केयर टेकर चीफ मिनिस्टर साहब, काराकोरम कोऑपरेटिव बैंक के जीएम है, गवर्नमेंट एम्प्लॉई है, और उसके बोर्ड ऑफ गवर्नर का चेयरमैन चीफ सेक्रेटरी है, और रिटर्न रिक्वेस्ट करता है जीएम साहब, आज के केयर टेकर चीफ मिनिस्टर, कि मुझे गवर्नमेंट ऑफ पाकिस्तान केयर टेकर चीफ मिनिस्टर लगाना चाहती है, काइंडली मुझे 3 माह की लीव दी जाए। और फिर चीफ सेक्रेटरी साहब जो उसके बॉस होते हैं वो उसकी 3 माह की लीव सेंक्शन करते हैं।
आप इसका मतलब है ये इलेक्शन के रिजल्ट नहीं तस्लीम करेंगे आप?
नहीं, रिजल्ट हमने कहा हम इलेक्शन में जाएंगे, इलेक्शन कॉन्टेस्ट करेंगे, इलेक्शन बायकॉट नहीं करेंगे, इन्हें हम फ्री हैंड नहीं देंगे, हम फील्ड में जाएंगे, लेकिन हमने इनकी बेकायदगियों और बेजाबतियों को और प्री पोल रिगिंग को सुप्रीम कोर्ट ऑफ पाकिस्तान में और गवर्नर साहब की अपॉइंटमेंट को भी, गवर्नर साहब वहां तशरीफ फरमाए, उसे भी हमने चैलेंज किया। लेकिन सुप्रीम कोर्ट में जो गवर्नेंस, अच्छी गवर्नेंस है पीएमएलएन की, उसने इतना ओवर बर्डन किया हुआ है सुप्रीम कोर्ट को कि हमारी बार हा रिक्वेस्ट के बावजूद हमारा केस टेकअप नहीं हुआ।
अच्छा अलामा अमीन शेदी साहब, मजलिस इबादत अमीन ने भी पहली दफा इलेक्शन में हिस्सा लिया है, पहले तो आप ये बताएं कि आपकी आज कारकर्दगी कैसी रही और क्या आप बरजीस ताहिर साहब से इत्तेफाक करते हैं या आप गुलाम सरवर खान साहब से इत्तेफाक करते हैं?
बिस्मिल्लाहिर्रहमानिर्रहीम, इसमें कोई शक नहीं कि आज का दिन तारीखी था इस लिहाज से कि वहाँ पर इन तमाम हलकों में एक पुरअमन इलेक्शन मुनक़िद हुआ और सब ने उसमें भरपूर हिस्सा लिया। वैसे भी अगर बैकग्राउंड के हिसाब से देखा जाए तो वहाँ के लोग पुरअमन हैं जब तक उनको उकसाया ना जाए और किसी राह पर लगाया ना जाए, चूँकि शरीफ लोग हैं, सीधे साधे लोग हैं, तो बाज़ औक़ात बहुत सारी क़ुव्वतें उनको इस्तेमाल कर जाती हैं अपने अहदाफ के लिए और उसके बाद फिर उन पर ब्लेम भी होता है, भाई ये फ़िरकावराना ज़हनियत नहीं बल्कि हकीकत यह है कि ऐसा नहीं है और आज के इलेक्शन ने यह साबित भी किया है। लेकिन इसके साथ साथ जो दूसरी अहम बात है वो यह है कि मैं बिजिस ताहिर साहब के तमाम तर एहतराम के साथ ये अर्ज करूंगा कि इनके जो उम्मीदवार इस वक्त वजारत आला के लिए पर तोल रहे हैं उन्होंने जहां चाहा गए उन्होंने अपना मजहबी कार्ड इस्तेमाल किया। खुद इनसे पूछ लीजिएगा जरा तहकीक,
उनका नाम क्या है?
हल्का नंबर एक से कारी हफीज साहब।
अच्छा,
उन्होंने जहां जहां गए ये ऐलान किया कि अगर सुन्नी वजीर आला चाहते हो तो मुझे वोट दो, अगर मैं हार गया तो फिर तुम्हारा सुन्नी कभी भी नहीं आएगा, शिया आएगा। ये यानी शिया सुन्नी का जो झगड़ा था उसको उठाने की भरपूर कोशिश की गई। ये हल्का नंबर एक गिलगित की मैं बात करता हूँ
तो आपका ताल्लुक भी गिलगित से?
जी, मेरा अपना उसी हलके से है।
ठीक है।
अच्छा, उसके साथ ये हलका नंबर दो की बात है।
ठीक है।
हलका नंबर एक में भी कोशिश ये की गई कि जितने भी सुन्नी कैंडिडेट्स हैं उनको एक करके उनकी जगह एक बंदा खड़ा किया जाए और मुकाबले में हमने कोशिश की भी ओपन इलेक्शन हो जिसमें शिया भी आए सुन्नी भी आए, लेकिन वहां पर कोशिश करने के बाद तमाम जमातों के नुमाइंदों को बिठा दिया गया नून लीग के कैंडिडेट के हक में और उसमें कोशिश यही की गई कि उस एक फर्द को तमाम वोट्स चले जाएं, हत्ता इसमें प्रेशराइज करके पीटीआई के जो मीर आलम थे उनको भी बिठा दिया गया, जिसके नतीजे में इनको उनसे इस्तीफा लेना पड़ा कि भाई तुमने फिरकावराना ग्राउंड पे आके क्यों उनके हक में दस्तबरदारी का ऐलान किया।
अच्छा।
दूसरे लफ्जों में इस तरह के तमाम कार्ड्स वहां पर खेले गए जिसके नतीजे में आप फिरकावारियत को हवा दे सकें और अपना वोट बना सकें।
चले, वैसे बरजीस ताहिर साहब तो कह रहे थे कि फिरकावारियत का मुजाहरा नहीं हुआ, आप कह रहे हैं
अल्हम्दुलिल्लाह नहीं हुआ इसके बावजूद, जबकि कोशिश पूरी पूरी की गई कि इस तरह की फजा बनाई जाए जिसमें फिरकावाराना वोट जो है वो हासिल किए जा सके। उसके दो तीन नुकात ऐसे हैं जो आज के दिन में हुए। ख्वातीन के पोलिंग स्टेशन में, चूंकि हमारा जो हमारे हाँ ख्वातीन का वोट बैंक बहुत ज्यादा है और हमने ख्वातीन को बहुत ज्यादा तैयार किया हुआ था,
पौने 3 लाख वोटर हैं ख्वातीन।
जी जी, और हमारे यहाँ इसको बड़ा अप्रिशिएट किया जाता रहा कि भाई ख्वातीन को हर सूरत में ये हक देना चाहिए और ख्वातीन ये हक इस्तेमाल करें, लेकिन इलेक्शन कमीशन की तरफ से मुख्तलिफ ख्वातीन के पोलिंग स्टेशन में वोटिंग के अमल को न सिर्फ स्लो किया गया बल्कि बाज हल्कों में 2-2 घंटे बंद कर दिए गए, वोटिंग के अमल को बंद कर दिया गया जिसके नतीजे में पोलिंग उस तरह से नहीं पाई।
मैं एक रिजल्ट पढ़ दूं, गिलगित बल्तिस्तान का हल्का 7-1, तो नून लीग के हाजी अकबर दादवान जो हैं इनके 3221 ताबान इनके 3221 वोट हैं और पीटीआई के राजा जवाद हुसैन साहब के 3212 वोट हैं। बड़ी क्लोज फाइट है, 9-10 वोटों का फर्क है, लेकिन अब ये हतमी रिजल्ट नहीं है। तो बरजीस ताहिर साहब, अगर मैंने अलामा अमीन शेदी साहब को रोका नहीं तो ये तो बड़ी लंबी तकरीर कर सकते हैं, लेकिन कुछ आप जवाब देना पसंद फरमाएंगे? गुलाम सरवर खान साहब ने भी कुछ एतराजात किए।
मैं एक दो और नुकात अर्ज करूं, वो सबके मिलकर जवाब देने में बड़ी अच्छी बात होगी।
आप जरा जल्दी कर लें।
देखें, कह रहे थे भाई हमने किसी को गिरफ्तार नहीं किया। हमारी जो वहां पर इलेक्शन की पूरी सूबाई टीम थी उन सबके खिलाफ ATA के तहत मुकदमा दर्ज करके एक बंदे को गिरफ्तार किया गया, बाकियों को इश्तहारी करार दिया गया जिनमें हमारे अपने 3 उम्मीदवार शामिल थे ताकि हमें आउट किया जा सके और ये इलेक्शन से पहले पहले हुआ
जी।
और इसी तरह से कई हलकों में जब हमारे पोलिंग एजेंट्स ने रिजल्ट मांगा तो उनको रिजल्ट देने से 1 घंटे पहले तक इनकार किया जाता रहा कि नहीं अभी हम रिजल्ट तैयार नहीं कर सके। यानी मतलब यह है कि आप बाद में कुछ ना कुछ करना चाह रहे थे इसलिए आप हाथ में दे नहीं रहे थे, इस तरह की और बहुत सारी मिसालें।
मेरा हालत काफी हो गई है। बरजीस ताहिर साहब, आप इसका जवाब दे दें क्योंकि आप सूबे के गवर्नर भी हैं और यकीनन सारी सूरत-ए-हाल आपके इल्म में होगी।
मीर साहब, मैं पहले तो अर्ज ये करूंगा कि चूंकि आज इलेक्शन डे है
जी,
मेरे भाई गुलाम सरवर खान साहब ने بہت ساری دوسری باتیں کی ہیں جو آپ پہلے بھی بڑا ڈسکس کر چکے ہیں. میں نہیں سمجھتا کہ وہ جو باتیں آپ نے پہلے کی ہیں ان کی ریپیٹیشن کی جائے.
جی
آج الیکشن کا دن تھا. پہلی بات تو میں ان سے یہ عرض کرنا چاہوں گا, انہوں نے مطالبہ کیا کہ الیکشن جو ہیں وہ عدلیہ کی زیر نگرانی کیے جائیں, انصاف میں اور امین شاہ.
جی گورنر صاحب کے ساتھ ہمارا جو مواصلاتی رابطہ ہے اس میں کچھ گڑبڑ پیدا ہو گیا ہے, تو اس سے پہلے کہ میں دوبارہ ان کے ساتھ اپنا رابطہ قائم کروں, ایک اور رزلٹ ہمارے پاس آ گیا ہے. یہ جو الیکشن ہے اس میں گھانچے کا جو علاقہ ہے جہاں عمران خان صاحب نے جلسہ بھی کیا اور غلام سرور خان صاحب بھی ان کے ساتھ تھے, گھانچے میں دو حلقوں سے پی ٹی آئی کی جو آمنہ انصاری صاحبہ ہیں یہ دو حلقوں سے الیکشن لڑ رہی تھی. جی
دو حلقوں سے
تو ایک حلقہ جو ہے وہاں پہ ان کا مقابلہ تھا نون لیگ کے محمد ابراہیم صاحب سے, ان کو برتری حاصل ہے, ان کے 1155 ووٹ ہیں, 1155 ووٹ ہیں, اور جو آمنہ بی بی ہیں ان کے 1755 ووٹ ہیں. اب میرے پاس جو کاغذ پہ لکھا ہوا ہے اس میں مجھے نہیں پتا کہ اب رزلٹ صحیح ہے یا نہیں, میں پڑھنے کی کوشش کرتا ہوں اسکرین سے. مجھے جو ہے وہ جو یہ 11655 ہیں, یہ 11655 ہے اور آمنہ بی بی کے 1755 ہیں. 11655 نون لیگ کے محمد ابراہیم اور آمنہ بی بی کے 1755, تو یہ صورتحال ہے. اور کوشش کر رہے ہیں کہ ہم برجیس طاہر صاحب کے ساتھ یہ جو مواصلاتی رابطہ ہمارا ڈسکنیکٹ ہو گیا ہے یہ دوبارہ بحال ہو جائے, کیونکہ سرور صاحب نے اور علامہ امین شہیدی صاحب نے بڑی اہم باتیں کی ہیں. سرور صاحب, یہ جو امین شہیدی صاحب نے بات کی ہے کہ وہ گورنر صاحب کہہ رہے ہیں کہ ہم نے کسی کو گرفتار نہیں کیا, تو ایک بندے کا میں نے نام لیا ہے بابا جان, وہ امیدوار ہیں, گرفتار ہو گئے ہیں, ایک یہ انہوں نے کیا ہے,
ہمارا ایک بندہ گرفتار ہے,
آپ کا تو نہیں کوئی گرفتار ہوا؟
نہیں ہمارا گرفتار.
اچھا
لیکن ایک بات جو امین شہیدی صاحب نے کیا ہے جی سیکٹیرینزم پہ, اس پہ میں بھی بات کرنا چاہوں گا کہ انہوں نے کوشش کی شیعہ ووٹ کو تقسیم کرنے کی, کیونکہ شیعہ ڈومینیٹنگ ایریاز وہاں شیعہ کی کافی ووٹ بھی ہیں, اور ان ایریاز میں انہوں نے اسلامی تحریک جو کہ ایک بینڈ تنظیم تھی, بینڈ جماعت تھی, اسے الیکشن لڑنے کی اجازت دی.
اسلامی تحریک جو ہے یہ
اسے ہیڈ کر رہے ہیں ساجد نقوی صاحب, باقی اس کی کمپوزیشن مجھے نہیں پتا, صرف شیعہ ووٹ تقسیم کرنے کے لیے. اور دوسری بات جو انہوں نے کی کہ یہاں پنجاب سے جو انتہا پسند مولوی صاحبان ہیں دیوبند مکتبہ فکر کے 30 کے لگ بھگ, میں نے خود دیکھے ہیں سرینا میں اور گلگت کی سڑکوں پہ پھرتے ہوئے, اور وہاں کی جو مساجد ہیں جن کی مساجد کمیٹیز بنی ہیں کہ ووٹرز کے بارے میں انہوں نے فیصلہ کرنا ہے اور ریفرینڈم ہوا ہے, وہاں جا کے یہاں کے مولویوں نے انہیں کنونس کیا اور ان پر انفلوئنس استعمال کیا.
اچھا میرا خیال ہے کہ ہم ذرا بڑے محتاط طریقے سے بات کریں, آپ نے بھی جتنی بات کر دیا کافی ہے, علامہ صاحب نے بھی کر دیا, لیکن ہم کوشش کریں کہ اتنی ڈیٹیل میں نہ جائیں کہ اس سے سیکٹیرینزم کو مزید ہوا ملے.
لیکن گورنمنٹ نے پوری پوری کوشش کی ہے, پی ایم ایل این نے, اور سیکٹیرینزم ہی کی بنیاد پہ اگر الیکشن کے نتائج ان کے حق میں بہتر ہوئے تو بوجہ ایسی کے ہوں گے.
اچھا یہاں پر
میں ایک بات کا اضافہ کروں کہ سیکٹیرینزم کے ساتھ ساتھ پیسے کی بنیاد پر ووٹ خریدنے کی کوششیں کہاں کہاں ہوئی.
پیسے کی بنیاد پر
میں حلقہ نمبر 4 گلگت اور حلقہ نمبر 5 گلگت میں, میں نام لے دیتا ہوں ان کو, ان کے دو کینڈیڈیٹس تھے, ان میں سے ایک نے مسجد میں جا کے ممبر پہ 6 کروڑ روپے رکھے کہ بھئی آپ ہمیں ووٹ دیں, یہ 6 کروڑ روپے
آپ کے پاس ثبوت ہے؟
بالکل, یہ پرسوں کی بات ہے.
ثبوت کیا؟
500 بندے گواہی دیں گے.
آپ کے پاس ثبوت کیا ہے؟
آپ اپنے رپورٹر کو وہاں پر بھجوا دیں, فکر کا علاقہ ہے, رپورٹر کو بھجوا دیں, اس سے کہیں کہ بھئی 500 بندے وہاں پر گواہی دیں گے کہ ہاں ایسا ہوا تھا. مجھے
مسجد میں جا کے کریں
جی, مجھے اس کے لیے
مسجد میں جا کے کام.
جی جی, مجھے اس کے لیے پھر دعوت دی گئی, آپ آئیں اس مسئلے کو سنبھالیں. اور اسی طرح سے حلقہ نمبر 4 میں غالباً 5 میں ان کے اس وقت ایکٹنگ وزیر ہیں اسی اس میں کیٹیگر گورنمنٹ میں, انہوں نے 60 لاکھ کا چیک دیا جس پہ تاریخ لکھی 9 جون کی کہ 9 جون کو یہ چیک کیش ہوگا. میرے پاس کاپی موجود ہے, اگر چاہیے تو میں آپ کو دے.
اور اس کے علاوہ ماروی میمن صاحبہ بے نظیر انکم سپورٹ پروگرام کے فارم لے کے کل تک, جبکہ کمپین بھی کلوز ہو گئی تھی, ہنزہ میں کل تک پھرتی رہی, اور اس دوران انہوں نے کئی بار جلسے کیے, کئی میٹنگز کی, اور وہاں جا کے خواتین کے شناختی کارڈ لیے اور پھر انہیں ان کا ووٹ استعمال کروایا. شناختی کارڈ لے کے بے نظیر انکم سپورٹ پروگرام کا فارم انہیں دیا, تو یہ بھی پری پول ریگنگ میں آتا ہے. انہوں نے ہر حوالے سے نتائج اپنے حق میں کرنے کی.
یہ ایک بریک لیتے ہیں اور بریک کے درمیان کوشش کرتے ہیں کہ برجیس طاہر صاحب سے ہمارا رابطہ بحال ہو جائے, کیونکہ اب کافی الزامات لگا دیے ہیں اور ان کا جواب آنا بڑا ضروری ہے. ایک وقفے کے بعد دوبارہ ملتے ہیں. وقفے کے بعد گفتگو میں دوبارہ خوش آمدید. گلگت بلتستان کی قانون ساز اسمبلی کے انتخابات پر آج ہم بات کر رہے ہیں, اور گلگت بلتستان کے گورنر جناب برجیس طاہر صاحب ہمارے ساتھ وقفے سے پہلے موجود تھے. کچھ مواصلاتی رابطے میں کوئی گڑبڑ ہوئی, کوشش کر رہے ہیں اس کو ٹھیک کرنے کی. برجیس طاہر صاحب, اب آپ کو میری آواز آ رہی ہے؟
میر صاحب, مجھے آپ کی آواز آ رہی ہے.
جی ٹھیک ہے, تو یہ آپ نے گفتگو سن لی امین شہیدی صاحب کی بھی اور سرور صاحب کی بھی, اور میرا خیال ہے کہ اب آپ کو جواب دینا چاہیے اس کا.
میر صاحب, ایک تو میں ان کا مشکور ہوں
جی,
اور کہ انہوں نے میرے اس اصولی موقف پہ اتفاق کیا جس میں میں نے کہا کہ آج کا دن ایک تاریخی دن ہے
جی,
اور اس تاریخی الیکشن کا کریڈٹ جو ہے میں نے ان سے کہا کہ جو موجودہ گورنمنٹ ہے یہ اس کو جاتا ہے. میں ان کا مشکور ہوں کہ انہوں نے فیکٹ سے ڈینائی نہیں کیا. لیکن دوسری باتیں میں اس لیے ان سے نہیں کرتا کہ یہ باتیں آپ کے سامنے آپ کی موجودگی میں ڈفرینٹ چینلز پر بہت ڈسکس ہو چکی ہیں کہ فلاں چیف منسٹر کس نے لگایا, فلاں چیف فلاں فلاں جو الیکشن کمشنر جو ہے وہ کس نے لگایا. میں اس بحث میں نہیں پڑھنا چاہتا. میں آج کا دن الیکشن کا دن ہے, میں چاہوں گا کہ الیکشن کی بات کریں.
ٹھیک ہے,
پہلے تو یہ بتائیں کہ کیا آپ نے مطالبہ کیا تھا کہ عدلیہ کی نگرانی میں الیکشن کرائے جائیں؟ کیا آپ نے مطالبہ کیا تھا کہ فوج کی نگرانی میں الیکشن کرائے جائیں؟ تو پھر اگر آپ کے کہنے کے مطابق عدلیہ کی نگرانی میں تمام سیشن جج صاحبان جو ہیں, ہمارے سات ضلعے ہیں گلگت بلتستان کے, ساتوں ضلعوں میں وہ ڈسٹرکٹ ریٹرننگ آفیسر تھے, اور اسی طرح تمام سول جتنی بھی ہماری ایڈمنسٹریشن تھی اس کو اسسٹ کرنے کے لیے 6,000 فوجی جو ہیں وہ آج پورے پولنگ سٹیشنز پر موجود رہے, اور اس سارے عرصہ میں انہوں نے آج کا پولنگ کا دن جو ہے 1143 پولنگ سٹیشن تھے. حامد میر صاحب, میں سمجھتا ہوں بڑے عالم دین تشریف رکھتے ہیں, میں اچھا نہیں لگتا ان کی بات کو ریبٹ کرتے ہوئے. خواتین کے لیے 333 پولنگ سٹیشن بنائے گئے تھے
جی.
خواتین کے لیے خصوصی پولیس کا انتظام کیا گیا تھا, خواتین کے لیے خصوصی انتظامات کیے گئے تھے
جی.
اور خواتین کو نے ووٹ جو ہیں 333 پولنگ سٹیشن, نہ صرف یہ بلکہ 686 کے قریب پولنگ سٹیشن ایسے تھے جن کو انتہائی حساس قرار دیا گیا تھا, جس پر فوج جو تھی ان کی تمام جو ہے اپنے اسلحے کے ساتھ وہ لوگ شامل تھے.
ٹھیک ہے,
تو ان کو داد دینی چاہیے کہ فوج نے آج سارا دن اور کوئی کام ہی نہیں کیا
جی.
انہوں نے ان گنتی جو ہے ان لوگوں نے اپنی نگرانی میں کروائی, اور پھر جس طریقے کے انتظامات انہوں نے کرائے ہیں, امین شہیدی صاحب سے پوچھیں, آپ تو کہہ رہے ہیں کہ جی وہ جماعت جس کو کر دیا تھا انہوں نے ڈسکوالیفائی, اور اس جماعت کے لوگوں کو ہم نے کہا کہ الیکشن لڑیں. جناب امین شہیدی صاحب, آپ نے ان کے ساتھ اتحاد کیا تھا,
اسلامی تحریک کی بات کر رہے ہیں,
آپ نے تحریک اسلامی کے ساتھ کینڈیڈیٹ کے ساتھ آپ نے اتحاد کیا تھا. آپ نے جب اتحاد کیا, اور یہی وہ حلقہ جس کا آپ بار بار نام لے رہے ہیں, آپ کس کو سپورٹ کرتے تھے؟ آپ نے جس طریقے سے پیپلز پارٹی کے ساتھ الائنس بنایا تینوں جماعتوں نے, آپ جو کچھ بھی کرتے رہے, ہم تو صرف اللہ تعالیٰ کو حاضر ناظر جان کے بات کرتے ہیں. ہم نے وہاں پہ نیک نیشتی سے کام کیا, اور اللہ تعالیٰ نے یہ آج کا دن جو ہے وہ پور سکون اچھا گزارا.
برجیس طاہر صاحب,
مجھے بتلائیں,
برجیس طاہر صاحب, میں تھوڑی وضاحت چاہتا ہوں کہ کیا تحریک انصاف نے بھی پیپلز پارٹی کے ساتھ کہیں اتحاد کیا گلگت بلتستان میں؟
توبہ.
میں چونکہ میر صاحب, میری تھوڑا سا اس میں تھوڑا سا ڈفرینس ہوتا ہے, کیونکہ میں گورنر ہوں
جی,
اور گورنر کا کام جو ہے وہ جو 2009 کا گورننس آرڈر ہے اس کی روح سے جو اس کا رول ہے, میں اس سے باہر نہیں نکلتا.
ٹھیک ہے, ٹھیک ہے.
میں نے ان کی پولیٹیکل ایکٹیویٹیز جو ہے میں ان کی بات نہیں کرتا, حالانکہ میں ایک سیاسی کارکن ہوں, میں خود قومی اسمبلی کا ممبر ہوں. مجھے سمجھ نہیں آئی کہ پیپلز پارٹی, تحریک اسلامی, اور یہ ہمارے جو بیٹھے ہوئے ہیں MWM के जो मौलाना साहब, इन तीनों ने किस चीज का एलान कर बनाया? इन तीनों चीज, इन तीनों के पास क्या मुश्तरका चीज थी? सिर्फ ये कि मुस्लिम लीग नून को जो है वो हराया जाए, उसको फारिग किया जाए, लेकिन हमने कहा कि ये सारे काम ट्रांसपेरेंट होंगे, आजादाना होंगे, और इलेक्शन जो है वो आजादाना हुआ, मुनसफाना हुआ, दुनिया की कोई ताकत इस इलेक्शन पे उंगली नहीं उठा सकती। अच्छा, ये दूसरी बात मेरी बात सुन लेना मीर साहब, इन्होंने बड़ी बातें की। ये बात करते हैं फिरका वरियत की, इन्हें पूछे कि हलका नंबर बार बार, तो आपको हलका याद नहीं था, आप बार बार हलका दो का जिक्र कर रहे थे, जबकि जो वाकया बता रहे हैं आप तो वहां से उस हलके से निकले ही नहीं, आप तो अपने तरीके इस्लामी के उम्मीदवार के लिए, जब तक आपने पीपल्स पार्टी के हक में आपने विड्रॉल नहीं दे दिया, अब भी मुझे नहीं पता कि वहां पे कैंडिडेट पीपल्स पार्टी का जीता है या किसका जीता है। मेरे लिए इनको पता होगा, इन्होंने पीपल्स पार्टी को सपोर्ट किया है, तरीके इस्लामी ने उनको सपोर्ट किया है, इन सब ने मिलकर सपोर्ट किया है। अगर वो आदमी जीत गया है तो वो इनको मुबारक हो, इनका इत्तेहाद इनको मुबारक हो, लेकिन इस तरह के इल्जाम न लगाए, आए मिलकर बैठ के इलेक्शन के बारे में बात करें।
ठीक है,
यहाँ पे मीर साहब मैं ये नहीं कहता कि हम 100% बड़े बिल्कुल जो है खामियों से पाक हैं, इस्लाह की गुंजाइश होती है। आप जानते हैं कि 1947 से इलेक्शन हो रहे हैं, अब तक इलेक्शन हो रहे हैं, हर इलेक्शन में कोई ना कोई इस्लाह की गुंजाइश निकल आती है, जिसकी वजह से आप जिन्हें देखा कि 2013 में सरवर खान साहब भी इलेक्ट हुए, मैं भी इलेक्ट हुआ, लेकिन बाद में इन्होंने जो कुछ वहां पे धरना दिया उसके नतीजे में जुडिशियल कमीशन बना, और फिर भी हम लोग ये कहते रहे कि ये इलेक्शन जिसने कराए थे जिम्मेदार तो वो हैं, लेकिन आए मिलकर जुडिशियल कमीशन बनाएं और उस पे इस्लाह की जो सूरत हाल है वो पैदा करें। एक मैं चाहता हूं, ये बड़े सीनियर मेरे भाई बैठे हुए हैं, ये बताएं हमें हमने कौन सी गलती की है।
अच्छा जी,
ये इलेक्शन हुआ है यहाँ पे, हमारी खामी पॉइंट आउट करें, अगर खामी पॉइंट आउट नहीं करनी तो कम अज कम आज के दिन, जो तारीखी दिन है आज के दिन, तो कम अज कम हम पे कोई मलबा ना फेंकें, क्योंकि हमने बड़ी कोशिश की है। मैं सलाम पेश करता हूं गिलगित बल्तिस्तान के लोगों को, जिनका लिटरेसी रेट की वजह से शऊर इतना बुलंद हो चुका है कि वो किसी फिरकावरियत पे उन्होंने कोई जो है,
एक चीज आपने आइडेंटिफाई की, एक चीज आपने पॉइंट आउट किया है अलामा साहब, ये बड़ी अहम चीज है, क्या आपने पीपल्स पार्टी से इत्तेहाद किया, क्या आपने तहरीक इस्लामी से इत्तेहाद किया?
बहुत खूब, देखिए पहली बात तो यह है कि ये हलका नंबर दो ही की बात कर रहे हैं जिसका मैंने पहले तज़किरा किया है,
गिलगित का हलका नंबर
जी, गिलगित के हलका नंबर दो में दो कैंडिडेट्स थे आमने सामने, एक मुस्लिम लीग नून के जो सुन्नी कार्ड इस्तेमाल कर रहे थे, दूसरे पीपल्स पार्टी के जो खुद भी सुन्नी ही हैं। हमने ये किया कि एक सुन्नी का नहीं, दूसरे सुन्नी की हिमायत की, यानी हमने वहां पर मजहबी कार्ड इस्तेमाल नहीं किया, सियासी कार्ड इस्तेमाल किया।
आपने पीपल्स पार्टी की हिमायत की?
बिल्कुल की। अच्छा। बिल्कुल की, इसलिए कि हमने कहा कि आप फिरकावाराना बीज बोएंगे तो इससे पूरे खित्ते में एक मनफी पैगाम जाएगा,
ठीक है,
हम उसको वोट देंगे चाहे वो सुन्नी ही क्यों ना हो,
ठीक
हमारा भाई है,
अच्छी बात,
लेकिन आप वो मजहबी कार्ड इस्तेमाल
ये बात जो है गलत कर रहे हैं। ये हलका नंबर एक की बात है जिसका नाम है जाफरुल्लाह, और जाफरुल्लाह के हलके में अमजद एडवोकेट खड़े थे, ये दूसरे हलके की जो बात करते हैं वो
उसके मुकाबले में तो हमारा बंदा अभी भी खड़ा है, इलेक्शन में हिस्सा ले चुका है और अभी उसने वोट लिए।
हफीज़ रहमान के हलके की बात करते हैं बार बार ना, कम से कम आपको याद नहीं है तो मैं आपको याद करा देता हूं कि आप वो हलका नंबर एक की बात है,
नहीं, नहीं,
और
नहीं,
वहां पर वो आदमी था जो तरीके इंसाफ का जिसने विड्रॉल दिया।
इस वक्त हलका नंबर एक में मोहम्मद इलियास हमारा कैंडिडेट है और इस वक्त बराबर का मुकाबला चल रहा था अमजद एडवोकेट के साथ जो पीपल्स पार्टी का उम्मीदवार है, यानी हमारी जंग जारी है और वोटिंग में भरपूर उसने हिस्सा लिया है। हमने उनके मुकाबले में इसको नहीं बिठाया, हमने उस हलके में जहां पर जमील खड़ा था और जमील पीपल्स पार्टी का है और अहले सुन्नत में से, हमने उसकी हिमायत किया है। इसका मतलब यह है कि हमने फिरकावारियत की नफी की और हमने कहा भाई सुन्नी हो या शिया हो, सियासी अमल को आप आगे।
अच्छा, आपने तहरीक इस्लामी की बात की थी कि उस पर पाबंदी लगी है गुलाम सरवर खान साहब, लेकिन सुप्रीम कोर्ट ने उनके हक में फैसला नहीं दे दिया।
लेकिन जी, सुप्रीम कोर्ट ऑफ पाकिस्तान में एक हुकूमत की इमाद से तहरीक इस्लामी के लोग पिटीशन लेके गए और उसमें अटॉर्नी जनरल साहब ने कहा कि हमें कोई एतराज नहीं, और सुप्रीम कोर्ट ने फैसला दे दिया, और जब तक इनकी उनके साथ डील नहीं हुई उस वक्त तक इन्होंने नोटिफिकेशन नहीं किया, जब उनकी डील हो गई कि ठीक है वोट डिवाइड होगा कुछ या वोट हमें भी मिल जाएगा, इनके कैंडिडेट लास्ट मोमेंट विड्रॉ कर लेंगे और हमारे कैंडिडेट्स को सपोर्ट करेंगे तो उस डील के नतीजे में फिर नोटिफिकेशन करके तो उन्हें साथ शामिल।
अच्छा बर्जीस ताहिर साहब जी आप कुछ कहना भी चाह रहे हैं लेकिन मैं ये भी पूछना चाहूंगा कि अब जो नई हुकूमत बनेगी जो भी हुकूमत बनेगी पोलिटिकल गवर्नमेंट बनेगी उसके लिए सबसे बड़ा चैलेंज क्या होगा गिलगित बल्तिस्तान के हवाले से?
मीर साहब पहले तो मैं अपने ये मेरे लिए काबिल एहतराम है मैं इनका एहतराम करता हूँ। हम सियासी लोग हैं हमें मिलकर चलना है मिलकर चलना चाहिए हमें ऐसी बातें नहीं करनी चाहिए जो मुस्तकबिल में दूरी का सबब बने। ये जिस किस्म की बात कर रहे हैं कौन फैक्ट्स से डिनाई कर सकता है? क्या तरीके इस्लामी क्या मुत्तहिदा ये MWM और क्या ये पीपल्स पार्टी वालों ने अलायंस नहीं किया? क्या इन्होंने इकट्ठे मिलकर जलसे नहीं किए? क्या ये इन्होंने मौलाना राहत को नुमाइंदा नामजद करने का अख्तियार नहीं दिया? कैसी बातें करते हैं? मैंने फिर कहा कि इलेक्शन खत्म हो गया
ये कह रहे नहीं
इलेक्शन खत्म हो गया इलेक्शन खत्म हो गया मीर साहब
जी
इलेक्शन खत्म हो गया जो लोग जीत गए हैं अगर इनके लोग भी जीते हैं मैं तो उनको भी मुबारकबाद देता हूं क्योंकि मैं जानता हूं कि ये इलाका इंतहाई हसास है यहां पे मुस्तकबिल में डेवलपमेंट के लिए बड़े काम करने की जरूरत है और जो विजन है मियां मोहम्मद नवाज शरीफ का आप देखें उन्होंने तकरीबन $34 अरब का आप ये यहां पे चाइना का पैकेज जो है वो पाक चाइना इकोनॉमिक कॉरिडोर की सूरत में आ रहा है यहां पे तकरीबन उन्होंने 60 अरब रुपए का पैकेज जो इससे पहले वो जो दे के गए हैं अब यहाँ पे काम की जरूरत है लोगों को रोजगार की जरूरत है हमें मिलकर चलने की जरूरत है। हम तो समझते हैं कि अगर मुस्लिम लीग नून भी अगर लार्जेस्ट पार्टी बन के सामने आती है तो फिर भी हम सबको साथ लेकर चलना चाहिए ताकि इस वक्त हमारा मुल्क जो है वो महाजराई का मुतम्मल नहीं हो सकता। और तो सलाम पेश करता हूं मियां मोहम्मद नवाज शरीफ के विजन को जिन्होंने इस तरीके से आप देखें कि चाइना के प्रेसिडेंट को रोक दिया गया पहले कि चाइना का प्रेसिडेंट ना आए फिर चाइना के प्रेसिडेंट आए हैं और अब ये चाइना इकोनॉमिक कॉरिडोर जो है
लगता है मखलूत हुकूमत बनेगा
ये चाइना के कॉरिडोर के लिए ही तो हुकूमत बनाई जा रही है
और ये सरवर खान साहब आहिस्ता से जो बात करते हैं मैं इनसे कहता हूँ इस तरह जो बात
इकोनॉमिक इंटरेस्ट जो है ना वो पैदा हो गया ना अब कारोबारी
हुकूमत की आशीर्वाद से इस्लामी तहरीक जो है वो सुप्रीम कोर्ट में गई। मुझे बताएं मीर साहब ये अदलिया पे भी इल्जाम तराशी कर रहे हैं कम अज कम सुप्रीम कोर्ट
मैंने अदलिया के हवाले से नहीं मैंने तो आपके हवाले से बात की है कि इस्लामी तहरीक गई है और उसमें अटॉर्नी जनरल साहब ने कहा कि हमें कोई इतराज नहीं इजाजत दे दी जाए और फिर आपने नोटिफाई नहीं किया जब तक
सुप्रीम कोर्ट का फैसला भी जो है उसमें भी आप कहते हैं कि इन्होंने
चले मेरे ख्याल के
खुदा के लिए गुलाम सरवर खान साहब सुप्रीम कोर्ट के जजों को माफ कर दें
ना ना मैं तो सोच ही नहीं सकता रिलीफ ही हमें अदलिया से मिलता है हुकूमत से तो रिलीफ
बहुत अच्छी बात है गुलाम सरवर खान साहब हमें कोई ऐसा पहलू ना निकालेंगे किसी कौमी इदारे के बारे में कोई सवाल खड़ा हो। एक वक्फा लेते हैं वक्फे के बाद दोबारा मिलते हैं। गिलगित बल्तिस्तान के इलेक्शन पे बात हो रही है और एक नुक्ते पे हमारे तीनों मेहमान मुत्तफिक हैं कुछ सियासी इख्तलाफ एक दूसरे के साथ कर रहे हैं कुछ इल्जामात भी हम सुन रहे हैं लेकिन मजमूई तौर पे इस इलेक्शन को पुरमन करार दिया जा रहा है कुछ इक्का दुक्का वाकयात के सिवा। अच्छा गुलाम सरवर खान साहब PTI की एक खातून है आमना अंसारी इन्होंने घांचे में दो हलकों से इलेक्शन लड़ा। अब एक खातून घांचे बिल्कुल एक बहुत दूर
के बॉर्डर पे
दूर दराज इलाका है जो बॉर्डर के करीब है तो वहां पर क्या ये बात दुरुस्त है कि एक खातून जो है वो जब इलेक्शन कंपेन चलाती है तो उसको वहां पे कोई खतरा नहीं है और कोई वहां पे एक्सट्रीमिज्म भी नहीं है और कोई उसका रास्ता नहीं रोकता इसलिए उन्होंने बड़ा अच्छा मुकाबला किया यानी कि एक हलके में उनका गुलाम हुसैन साहब का मुकाबला था और वो उनके गुलाम हुसैन के 6,451 वोट हैं और आमना अंसारी के 5,725 तो उन्होंने बड़ी टफ फाइट दी है। और क्या घांचे में आप भी गए क्योंकि घांचे में आप भी गए थे
जो खुशी की बात है कि लिटरेसी रेट गिलगित बल्तिस्तान में कम अज कम पाकिस्तान से ज्यादा है जितना वो रिमोट एरिया है इतना ही वहाँ लिटरेसी रेट ज्यादा है वहाँ की सोसाइटी बड़ी हम्बल सोसाइटी है ये भी एक प्लस पॉइंट है। फिर वो सियासी शऊर रखते हैं गिलगित बल्तिस्तान के लोग वो अपने हकूक कहते हैं हमें वो हकूक हासिल क्यों नहीं जो इस्लामाबाद वालों को हासिल हैं लाहौर पेशावर कोयटा कराची वालों को हासिल हैं हमें वो हकूक क्यों हासिल नहीं। एक मौके पे इस कैबिनेट के एक वजीर साहब ने ये भी कह दिया कि गिलगित बल्तिस्तान पाकिस्तान का हिस्सा नहीं है اسے بھی ان لوگوں نے بہت زیادہ ناپسند کیا. تو یہ بہت ساری خوبیاں ان لوگوں میں, اور گانچہ اسے جو میں خود وہاں گیا ہوں اور عمران خان صاحب بھی گئے, ہم نے وہاں گانچے میں جلسہ بھی کیا اور وہاں میں جا کے معلوم ہوا کہ وہاں کرائم ریٹ زیرو ہے.
اچھا,
پولیس کے پاس کوئی کام نہیں اور وہاں کے جو تھانے ہیں وہ بالکل خالی ہیں, کوئی ایف آئی آر, کوئی چوری نہیں, کوئی ڈاکہ نہیں, کوئی قتل و غارت,
جیل بھی خالی ہے
اور ان کی جو جیل ہے وہاں نہ کوئی حوالاتی ہے نہ کوئی قیدی ہے. تو میرا خیال ہے یہ تو یورپ میں بھی بہت کم جگہوں پہ ہوگا اور پاکستان میں ایک ایسا اور اتنا ریموٹ ایریا.
اچھا, یہ بڑی اچھی بات ہے.
ایک سائیڈ پہ سیاچن لگتے اور ایک سائیڈ پہ کارگل لگتا ہے, اور پھر ایک خاتون ہو کے اتنے ریموٹ ایریے میں, مشکل ایریے میں, دو سیٹوں پہ انتخابات اور وہ بھی حکومت وقت کے خلاف.
یہ بات صحیح کہہ رہے ہیں جی,
بالکل 100% درست ہے.
گھانچے میں کوئی کرائم نہیں ہے, گھانچے کی جیل میں کوئی حوالاتی نہیں ہے.
صرف گھانچے کی بات نہیں ہے, مختلف وہاں پر اضلاع میں یہ صورتحال ہے. میں ابھی کھرمن گیا تھا, ان کے پولیس اسٹیشن میں وضو کرنے گیا, میں نے وہاں پر پوچھا بھائی گزشتہ 50 سالوں میں کرائم ریٹ کیا ہے, کہا صرف ایکسیڈنٹ کے کیسز ہیں.
اچھا,
صرف ایکسیڈنٹ کے کیسز, اس کے علاوہ اگر کوئی ہے تو وہ فوج آئی تو وہاں پر سڑک سے گزر گئی تو انہوں نے کہا بھئی ہماری
پوزیٹو نوٹ پہ,
اس طرح کی چیزیں.
پوزیٹو نوٹ پہ بات ختم کرتے ہیں. برجیس طاہر صاحب, آخری سوال میرا پوزیٹو نوٹ پہ میں یہ بات ختم کرنا چاہ رہا ہوں. غلام سرور خان صاحب نے کہا کہ گھانچے میں کوئی کرائم نہیں ہے, زیرو کرائم ریٹ ہے, وہاں کی جیل میں کوئی قیدی نہیں ہے, پولیس کو کوئی کام نہیں ہے, اور امین شہیدی صاحب کہہ رہے ہیں کچھ اور بھی علاقے ہیں, تو کیا ہم یہ توقع کریں کہ جو نئی حکومت آئے گی تو وہ پورے گلگت بلتستان میں ہی کرائم ریٹ کو زیرو کر دے گی؟
ایک تو میں ان کا شکریہ ادا کرتا ہوں کہ انہوں نے کم از کم گورنمنٹ کی وہاں پہ جو پارٹیسپیشن ہے, کنٹریبیوشن ہے, اس کو,
اس میں گورنمنٹ کا کوئی رول نہیں, اس میں گورنمنٹ کا کوئی رول نہیں.
جو ایکٹیویٹیز میں انہوں نے, جو ایکٹیویٹیز وہاں پہ سیاسی ایکٹیویٹیز انہوں نے کی ہیں, ہم تو وہاں
لوگوں کے رول کو اپریشیٹ کر
رہے ہیں, اور یہی ان کی عادت ہے کہ بات
نہیں, ہماری عادت یہی اچھی ہے کہ ہم,
میں سمجھتا ہوں کہ ابھی جو ہمارے مولانا صاحب بات کر رہے تھے, میں نہیں چاہتا تھا بات کرنی, یہ خود ان کا وفد میرے پاس آیا اور انہوں نے آ کے مجھے کہا کہ اگر آپ یہ کیس واپس لے لیں تو ہم اپنے تمام کینڈیڈیٹ وڈرا کر لیتے ہیں. تو جناب وہ کیس جو تھا اس نے, اس میں انہوں نے جو نعرے لگائے تھے وہ جن لوگوں نے درج کیا تھا انہوں نے اگری نہ کیا, تو یہ لوگ خود مجھے کہتے تھے, میں نے تو ان سے بھی اگری نہیں کیا, میں نے طریقے اسلامی والوں سے بھی جو کیس وڈرا کرانا چاہتے تھے میں نے وہ کیس جو ہے وڈرا نہیں کیا, کیس ان کے خلاف ہیں, گو ان کو یہ گرفتاری ہیں, ان کے بند ہوئی ہوئی ہیں, لیکن ان کو چاہیے نہیں کہ پاکستان میں رہتے ہوئے پاکستان.
اچھا, میرا وقت ختم ہو گیا, بہت بہت شکریہ, بہت بہت شکریہ برجیس طاہر صاحب.
جھوٹ نہیں کہنا چاہیے.
اچھا چلیں, ٹھیک,
بالکل نہیں کہنا چاہیے جھوٹ. میں چیلنج کرتا ہوں, میں برجیس طاہر صاحب کو چیلنج کرتا ہوں, کسی بھی جگہ آئیں ثابت کریں.
میں چیلنج قبول کرتا ہوں, آپ اپنی ایف آئی آر فائل لے جا کے, میں آپ کا چیلنج قبول کرتا ہوں مولانا صاحب. آپ جس طرح کی باتیں کرتے ہیں, آپ نے جس طرح کی زبان استعمال کی ہے,
ایک بندے نے ویڈیو بنائی, میں بتاتا ہوں, ایک بندے نے ویڈیو بنائی, پیچھے سے نعرہ لگایا اور اس کو بیس بنا کر کہا یہ پاکستان مخالف ہے, ہم پاکستان کے مخالف ہیں. اس طرح کی باتیں کرتے ہیں, اگر بلیک مل کیا ثابت کرنا چاہتے ہیں تو میں بلیک مل کرنے کے لیے لوگ محب وطن ہیں, پاکستان کے لیے ان کی قربانیاں ہیں, اور آپ اپنے بار سے پوچھیں کیا وہ میرے پاس آئے.
بہت بہت شکریہ, تمام کینڈیڈیٹ وڈرا کر, بہت بہت شکریہ آپ کا, بہت بہت شکریہ سرور خان صاحب, بہت بہت شکریہ, اور برجیس طاہر صاحب آپ کا بھی بہت بہت شکریہ. یہ آخر میں کچھ تلخی ہو گئی لیکن میں بات ختم کروں گا ایک پوزیٹو نوٹ پہ. گھانچے گلگت بلتستان کا ایک علاقہ ہے اور پاکستان کے لوگوں کو اور گلگت بلتستان کے لوگوں کو گھانچے کے عوام پہ فخر ہے, کیونکہ سرور خان صاحب نے بتایا اور تصدیق کی امین شہیدی صاحب نے اور جناب برجیس طاہر صاحب نے جو گورنر ہیں گلگت بلتستان کے, گھانچے وہ علاقہ ہے, کرائم ریٹ زیرو ہے, تھانوں میں پولیس کو کوئی کام نہیں, وہاں پہ صرف ایکسیڈنٹ ہوتے ہیں, اور جو جیل ہے وہاں پہ کوئی قیدی نہیں ہے. گھانچے کے لوگوں, ہمیں تم پہ فخر ہے. اجازت دیجیے, اللہ حافظ.